यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदको दुवै सदनबाट पारित 13 विधेयक प्रमाणीकरण। प्रतिनिधि सभाको उपसभामुखमा नेपाली कंग्रेसकी सांसद पुष्पा भूषाल निर्वाचित, संसदलाई जनमुखी बनाउने उहाँको प्रतिबद्धता। संक्रमणकालीन न्यायसँग जोड़िएको कानून संशोधन गर्ने 5 दलीय सत्ता गठबन्धन बीच सहमति, सहमतिमै नागरिकता सम्बन्धी विधेयक पारित गर्ने गठबन्धनको निष्कर्ष। भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राजनैतिक भेटघाटमा आफ्नो भारत भ्रमण राजनीतिक र सद्भावना भ्रमण रहेको उहाँको भनाई। र श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमासिंघे अन्तरिम राष्ट्रपति चयन।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदन को बैठकबाट पारित 13 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका 13 विधेयक नेपालको संविधान बमोजिम हिजो प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको विधेयकमा लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष 2079-80 सेवा र कार्यको लागि संघीय संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन 2025 संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक रहेको छ। त्यसै गरी राष्ट्रपति भण्डारीले नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण गर्नुभएको छ। यस्तै राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन 2076 संशोधन गर्न बनेको विधेयक पनि प्रमाणीकरण गर्नुभएको छ। त्यस्तै राष्ट्रपति भण्डारीले सामाजिक सुरक्षा ऐन 2075 संशोधन गर्न बनेको विधेयक, औषधि ऐन 2035 संशोधन गर्न बनेको विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 संशोधन गर्न बनेको विधेयक र रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण गर्नुभएको छ। नवनिर्वाचित उपसभामुख पुष्पा भूषालले संसदलाई जनमुखी बनाउन भूमिका निर्वाह गर्ने बताउनु भएको छ। उपसभामुख पदमा हिजो निर्वाचित भएपछि उहाँले संसदीय परम्परा र मूल्य मान्यतालाई कायम राखेर अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले आफू सधैं जनताप्रति उत्तरदायी र जिम्मेवार हुने पनि बताउनुभयो। यसअघि प्रतिनिधि सभामा हिजो भएको निर्वाचनमा भूषाल 142 मत प्राप्त गरी उपसभामुख पदमा विजयी हुनुभएको हो। भूषालको विपक्षमा 93 मत परेको थियो भने 1 मत तटस्थ रहेको थियो। नेपाली कंग्रेसको तर्फबाट उपसभामुख पदमा उम्मेद्वार भूषालको प्रस्तावक माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङ र समर्थक एकीकृत समाजवादीकी सांसद लक्ष्मी चौधरी हुनुहुन्थ्यो। भूषाललाई सत्ता गठबन्धनका दलहरूको समर्थन रहेको थियो भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसद विद्या भट्टराईलाई उपसभामुख पदका लागि उम्मेद्वार बनाएको थियो। प्रतिनिधि सभाको हिजोको पहिलो बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक 2079 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाब दिनुहुँदै गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता सम्बन्धी समस्या समाधान गरी सबै नेपाली नागरिकलाई सहज रूपमा नागरिकता उपलब्ध गराउनु सबै राजनैतिक दलको साझा दायित्व भएको बताउनुभयो। गृहमन्त्री खाँडले कुनै पनि विदेशी नागरिकले नेपालको नागरिकता लिने अवस्था आउन दिनुहुन्न भन्नेमा सरकार सजग रहेको र नागरिकता जस्तो संवेदनशील विषय सार्वभौम संसदमा नै छलफल होस् भन्ने उद्देश्यले विचाराधीन विधेयक फिर्ता लिई नयाँ विधेयक ल्याएको बताउनुभयो। यसअघि संसद बैठकको शुरूमा सांसद पवित्रा निरौला खरेलले सुरक्षा निकायका लागि हतियार खरिदको तयारी भइरहेको भन्ने समाचारको सत्य तथ्यबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 4 गते बुधबार बिहान 11 बजे बस्नेछ। पाँच दलीय सत्ता गठबन्धन बीच संक्रमणकालीन न्यायसँग जोड़िएको कानून संशोधन गर्ने सहमति भएको छ। गठबन्धन दलका शीर्ष नेताको हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी आयोगको समय अवधि थप गर्ने विषयमा सहमति भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो। यसैगरी बैठकमा नागरिकता सम्बन्धी विधेयकमाथि समेत छलफल भएको र सहमति गरी नागरिकता सम्बन्धी विधेयक पारित गर्ने निष्कर्ष निकालेको उपाध्यक्ष पौडेलले बताउनुभयो। बैठकमा हालै विभिन्न संचार माध्यममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारी नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारी भएको विषयमा आएका समाचार बारेमा पनि छलफल भएको नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश रण महतले बताउनुभयो। प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा बसेको बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठ, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत हुनुहुन्थ्यो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त 7 नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपतिको कार्यालय शीतल निवासमा हिजो आयोजित समारोहमा राष्ट्रपति भण्डारी समक्ष नेपाली राजदूतहरू तीर्थराज वाग्ले बहराइन, डोरनाथ अर्याल ओमान, नवराज सुवेदी साउदी अरेबिया, वासुदेव मिश्र श्रीलंका, भरत कुमार रेग्मी अस्ट्रिया तथा संयुक्त राष्ट्र संघ कार्यालय बिहानका लागि नेपालको स्थायी प्रतिनिधि सुशील कुमार लम्साल इजिप्ट र घनश्याम भण्डारी बंगलादेशले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। सो अवसरमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारी समेतको उपस्थिति थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो भारत भ्रमणमा जानुभएको छ। भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण राजनीतिक तथा सद्भावना भ्रमण भएको बताउनुभयो।
महत्वपूर्ण छ, यो नेपालकै निम्ति, गठबन्धनको निम्ति, नेपाली जनताको निम्ति अर्थपूर्ण छ। यहाँबाट केही कन्फ्युजन हुनुपर्ने कुरा छैन, बरु दुवै देशसँग। अस्ति चिनिया कम्युनिस्ट पार्टी विदेश विभागका प्रमुखले पनि मलाई, अब यो कोभिडको अब करिकरी नियन्त्रणतिर जाँदैछ, तपाईँ छिटै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ। मैले चीन भ्रमणमा आउँछु पनि भनेको छु। जसरी हिजो भारतीय राजदूतसँग कुरा हुँदा चाहिँ उपयुक्त समयमा आउने कुरा भयो भने त्यस्तै अहिले चीनसँग भएको छ।
अध्यक्ष प्रचण्डले भारत भ्रमणका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग र परराष्ट्र मन्त्री नारायण खड्कासँग छलफल भएको पनि जानकारी दिनुभयो। उहाँले छिमेकी देशहरूसँग सन्तुलित परराष्ट्र नीतिमा आफूहरू स्पष्ट रहेको र भारतबाट फर्किएपछि चीन भ्रमणमा जाने पनि बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा सक्रिय भएर परिचालित हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। बागमती प्रदेश कमिटिले हिजो आयोजना गरेको तेस्रो पूर्ण बैठकमा अध्यक्ष नेपालले प्रत्येक ओडा र पालिकासम्म पार्टीका जनवर्गीय संगठनलाई विस्तार गर्न पनि आग्रह गर्नुभयो। अध्यक्ष नेपालले संघ र प्रदेशसभाको निर्वाचनले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने भएकाले सोही अनुरूप लगनशील भएर आफ्नो पार्टीको प्रतिनिधित्व हुने गरी लाग्न पनि आग्रह गर्नुभयो। वीरगंजमा सम्पन्न जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठकले पार्टीका संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराई सहित 9 नेताहरूलाई पार्टी विधान विपरीत काम गरेको आरोपमा कार्यवाही गर्ने निर्णय गरेको छ। वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले संघीय परिषदका अध्यक्ष डाक्टर भट्टराई सहित केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्र राय यादव, हिसिला एमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गंगा श्रेष्ठ, रमेश यादव, दानबहादुर चौधरी र भक्तबहादुर शाहलाई पार्टीको विधान विपरीत काम गरेको आरोप लगाउँदै सम्पूर्ण पदबाट पदमुक्त गर्दै कार्यवाही गर्ने निर्णय गरेको बताउनुभयो। अध्यक्ष यादवले आफ्नो गल्ती स्वीकार गर्दै पार्टीमा डाक्टर ट्राई फिर्ता आउन खोजेमा स्वागत गरिने पनि बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले नागरिकको जीवधनको रक्षा र शान्ति सुरक्षा सरकारको पहिलो दायित्व भएको बताउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संगठनले हिजो गृह मन्त्रालयमा बुझाएको 13 ज्ञापन पत्र बुझ्दै उहाँले महिला बालबालिका हत्या हिंसा र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत रहेको बताउनुभयो। उहाँले मागबारे सुरक्षा निकायसँग छलफल गरी आवश्यक सम्बोधन गर्न पहल गर्ने बताउनुभयो। राप्रपा महामन्त्री तथा महिला विभाग प्रमुख कुन्ती साईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले महिलाको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता तयार गर्न माग गरेको थियो। भारतले नेपालको बाढ़ी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ। भारतले 3,000 टेन्ट र 10 रबर बोट सहयोग गरेको हो। भारतीय जनता र भारत सरकारबाट बाढ़ी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँडलाई राहत सामग्री हस्तान्तरण गराउनु भएको हो। हस्तान्तरण समारोहमा गृहमन्त्री खाँडले राहत सामग्री सहयोगका लागि भारतीय जनता र भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो। नेपाल र भारतबीच सरकार सरकार मात्रै नभएर जनता जनताबीच सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री खाँडले उक्त सम्बन्धलाई अझै प्रगाढ़ बनाउन नेपाल सदैव तयार रहेको बताउनुभयो। मनसूनको शुरूआतमा राहत सामग्री सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै राजदूत श्रीवास्तवले प्रकोप प्रभावितका लागि सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभयो। नेकपा एमाले मौलिक हक अन्तर्गत स्वास्थ्य र शिक्षाको हक कार्यान्वयन गरी समाजवादको आधार तय गर्न सरकारलाई सुझाव दिएको छ। ललितपुरको च्यासल स्थित पार्टी कार्यालयमा हिजो पत्रकार सम्मेलन आयोजना गर्दै एमाले एक वर्षमा सरकारले स्वास्थ्य क्षेत्रमा गरेको कामको मूल्यांकन गरी प्रतिपक्षी दलका तर्फबाट निगरानी र खबरदारी गरिएको पनि जनाएको छ। एमाले कुल जनसंख्याको 70% यही असार 15 कोविड विरूद्धको खोप लगाउनुपर्ने लक्ष्य विश्व स्वास्थ्य संगठनको भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यो पूरा गर्न नसकेको एमाले स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक 2076 संशोधनकर्ता सांसदहरूसँग छलफल शुरू भएको छ। समितिको हिजो सीमादरबारमा बसेको बैठकमा प्रेम सुवाल र राजेन्द्र प्रसाद गौतमले विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको छ। बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले त्रिभुवन विश्वविद्यालयमा जस्तो कुलपति प्रधानमन्त्री हुने प्रावधान नराखी प्राध्यापकहरूबीच निर्वाचन गराएर योगमाया आयुर्वेद विश्वविद्यालयमा कुलपति नियुक्त गर्न सकिने प्रावधान राख्न माग गर्नुभयो। उहाँले विश्वविद्यालयभित्र शिक्षक तथा विद्यार्थी संगठन र युनियन गठन गर्न नपाउने व्यवस्था गरिनुपर्ने पनि बताउनुभयो। संशोधन प्रस्तुत गर्नुहुने नेकपा एमालेका सांसद राजेन्द्र प्रसाद गौतमले योगमाया आयुर्वेद विश्वविद्यालयमा सम्पूर्ण नेपाली विद्यार्थीले निशुल्क पढ़न पाउने व्यवस्था विधेयकमा गर्नुपर्ने सुझाव दिनुभयो। प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले 3 आंगिक क्याम्पसमा पढ़ाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ। त्यस्ता व्यक्तिलाई 3 विश्वविद्यालयको परीक्षा सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषदले गरेको छ। यस्तो कार्यवाही गरिएका सबैजना करार सेवामा कार्यरत अध्यापक रहेको पनि त्रिवीले जनाएको छ। परीक्षा सम्बन्धी गोपनीयताका कारण उनीहरूको नाम त्रिवीले गोप्य राखेको छ। त्रिवीले असार 22 सञ्चालन गरेको बीबीए 6 सेमेस्टरको अर्गनाइजेशन बिहेभियर विषयको वार्षिक परीक्षामा मोडर्न नेपाल कलेजको प्री बोर्डमा सोधिएको प्रश्न सोधिएको थियो। उक्त परीक्षा रद्द गरेर साउन 1 अर्को परीक्षा सञ्चालन गर्ने निर्णय पनि त्रिभुवन विश्वविद्यालयले गरेको छ। जुम्लाको हिमा गाउँपालिका 1 आचार्य लिहीमा भित्री खोला जलविद्युत आयोजनाको विद्युत गृहको घर भाँसिँदा एकै परिवारका 3 मृत्यु भएको छ। हिजो बिहान आयोजनाको विद्युत गृहको घर भाँसिँदा 30 विमला रावत, उनकी 9 छोरा भरत र 7 छोरा सूर्यको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सर्वोच्च अदालतले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले दायर गर्नुभएको रिट खारेज गरेको छ। कायमकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश डाक्टर कुमार चुडालको संयुक्त इजलासमा आईजीपी नियुक्ति विरूद्धको मुद्दामा हिजो एआईजी पोखरेल पक्षका वकिलले जवाफी बहस गरेसँगै एआईजी पोखरेलले दायर गर्नुभएको रिट खारेज गर्ने फैसला गरेको हो। प्रहरी महानिरीक्षकमा धीरज प्रताप सिंहलाई नियुक्त गर्ने मन्त्री परिषदको निर्णय विरूद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले गत वैशाख 19 सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। गत वैशाख 18 बसेको मंत्री परिषद बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढ़ुवा गर्ने निर्णय गरेको थियो। देशभर हिजो थप 229 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 3,718 जनाको नमूना परीक्षण गर्दा 229 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो 48 जना संक्रमण मुक्त भएका छन् भने देशभरमा हाल 1,284 जना सक्रिय संक्रमित रहेका छन्। हिजो 87,972 जनाले कोविड विरूद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ। काठमाडौँ महानगरपालिकाले आगामी साउन 1 गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहोर संकलनका लागि तालिका सार्वजनिक गरेको छ। काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै कुहिने फोहोर संकलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहोरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ। तोकी बमोजिम नागरिकले फोहोर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्नेछ। काठमाडौँ महानगरपालिकाले एक महिना अघि नै सूचना जारी गरी फोहोर वर्गीकरण गर्ने बारे नगरवासीलाई जानकारी गराएको थियो। पटक पटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहोर बोक्ने गाड़ीसम्म ल्याए त्यसलाई फेरि सुन्नुहोला पटक पटकको सूचनालाई व्यवस्था गरी वर्गीकरण नगरिएका फोहोर बोक्ने गाड़ीसम्म ल्याए पुनः घरमा नै फर्काएर कार्यवाही स्वरूप प्रति व्यक्ति 500 रूपियाँ जरिवाना समेत गर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ। विपदबाट वर्षेनी क्षति बेहोरी रहेको सुदूरपश्चिममा मनसून पूर्व तयारी तथा प्रतिकारी योजनामा आधारित नमूना अभ्यास गरिएको छ। मनसून जन्य विपद आउनु पूर्व विपदको समय र विपद पश्चात के कस्ता कार्य गर्ने भन्ने विषयमा रणनीतिक योजनासहित अभ्यास गरिएको हो। कञ्चनपुरबाट हरिशचन्द्र बागको यो रिपोर्ट।
सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले केयर नेपाल, युरोपियन युनियन, युएनडीपी, युनिसेफ, युएन वुमन, मर्सी कोर, रेड क्रस, एनसेट र निड्स नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मनसून पूर्व तयारी तथा प्रतिकार्य योजनामा आधारित नमूना अभ्यास कार्यक्रम गरेको छ। मनसूनको समयमा हुने बाढ़ी पहिरो लगायतका समस्यामा जनधनको क्षति रोक्न यस्तो अभ्यास गरिएको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रणबहादुर रावलले जानकारी दिनुभयो।
हामीले चाहिँ 2079 कार्ययोजना पनि तयार गर्यौं। अब हुनु अगाडि के भइसकेपछि के समिति गरेका छौँ र मेजर पाँच पाँचवटा क्लस्टर बनाएर सबै जिम्मेवार मन्त्रालयहरूलाई पनि संघ संस्थाहरूलाई त्यसैसँग जोडेर कार्ययोजना तयार भएको छ। यो एकदम पूर्व अभ्यास हो।
पूर्व अभ्यासले मनसूनको समयमा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग गर्ने विकास साझेदारको तर्फबाट केयर नेपालका राष्ट्रिय निर्देशक रेचल ओल्फले विश्वास व्यक्त गर्नुभयो। उहाँले विपद व्यवस्थापन लगायत सबै प्रकारका योजना तयारी प्रक्रियामा महिलाको अनिवार्य सहभागिता हुनुपर्नेमा जोड दिनुभयो। सुदूरपश्चिम प्रदेश बाढ़ी र पहिरोको उच्च जोखिममा रहेकोले विकास साझेदारहरूको सहयोगमा प्रदेश सरकारले यस किसिमको पूर्व अभ्यास गरेको र यसले विपदको समयमा हुने क्षति न्यूनीकरण गर्न तथा शीघ्र प्रतिकार्यमा सजिलो हुने गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव एवं निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले अपेक्षा गर्नु भएको छ।
पूर्व तयारी गरेर जोखिम घटाउने क्षति कम गर्ने उद्देश्य हो अभ्यास गरेका छौँ र यसले चाहिँ अब हामीलाई विपद आएको समयमा क्षति पुर्याएको बेला काम गर्नलाई सहज तुल्याउँछ।
विपदको समयमा विगतमा भएका कमी कमजोरी र नयाँ कार्य योजनामा आधारित रहेर विषयगत तथा क्लस्टरगत समूहमा विभाजन भई अभ्यास गरिएको हो। स्थानीय तहलाई समेत स्रोत साधन सम्पन्न बनाएर मात्रै सरोकारवाला सबैको सहयोग र सहकार्यमा जोखिम न्यूनीकरण तथा उद्धार र शीघ्र प्रतिकार्य गर्न सकिने विज्ञहरूको भनाइ छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब केही अन्तर्राष्ट्रिय समाचार। श्रीलंका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा त्यहाँको संसदका सभामुख महिन्दा यापा अभिवर्धनेले स्वीकृत गर्नु भएपछि प्रधानमन्त्री रणिल विक्रमासिंघे अन्तरिम राष्ट्रपतिको रूपमा चयन हुनुभएको छ। नेता विक्रमासिंघेले प्रधान न्यायाधीश समक्ष हिजै कार्यवाहक राष्ट्रपतिको शपथ लिनुभएको छ। शर्मा आर्थिक संकटका कारण वृहत विरोध प्रदर्शन भएपछि औपचारिक रूपमा राष्ट्रपति पद छाडेर सिंगापुर पुग्नुभएका पूर्व राष्ट्रपति राजापाक्षेले राजीनामा पत्र बुझाउनु भएको सभामुख ले जानकारी दिनुभएको छ। यसैबीच सिंगापुरको परराष्ट्र मन्त्रालयले राजापाक्षेलाई निजी भ्रमणमा सिंगापुर प्रवेशको अनुमति दिएको जनाएको छ। एक साताभित्र राष्ट्रपतिको निर्वाचन प्रक्रियालाई निष्कर्षमा पुर्याउने लक्ष्य रहेको त्यहाँका सभामुखले जानकारी दिनुभएको छ। साउदी अरेबियाले सबै वायुयानहरूका लागि आफ्नो हवाई क्षेत्र खोल्ने निर्णय गरेको छ। त्यहाँको नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै यस्तो जनाएको हो। सन् 1944 सिकागो कन्भेन्सन अन्तर्गत आफ्ना दायित्वहरू पूरा गर्न सो निर्णय गरिएको साउदी अरेबिया सरकारले जनाएको छ। यो निर्णयले तीन महादेशलाई जोड्ने र अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी बढ़ाउने विश्वव्यापी हबको रूपमा राज्यको स्थितिलाई सुदृढ़ बनाउने विश्वास पनि गरिएको छ। संयुक्त राज्य अमेरिकाले 43 राज्यमा 1000 भन्दा बढ़ी बिरामीमा मंकीफक्स संक्रमण भेटिएको पुष्टि गरेको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीको पछिल्लो तथ्याङ्क अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै 161 जनामा मंकीफक्सबाट संक्रमित भएको पुष्टि भएको छ। त्यसै गरी न्यूयोर्कमा 159 जना बिरामी भेटिएको सीडीसीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको बिहिबारसम्म लक्ष्यको 87.7% राजस्व संकलन भएको छ। सरकारले चालू आर्थिक वर्षमा 11 खर्ब 80 अर्ब भन्दा बढ़ी राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा बिहिबारसम्म 10 खर्ब 35 अर्ब बराबरको राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यसैगरी विकास निर्माणका लागि विनियोजन गरिएको पूँजीगत खर्च पनि 2 खर्ब माथि पुगेको छ। सरकारले पूँजीगततर्फ 3 खर्ब 78 अर्ब 9 करोड़ 77 लाख बराबरको बजेट विनियोजन गरेको थियो। हालसम्म 2 खर्ब 6 अर्ब 36 करोड़ बराबर खर्च भएको छ। यो कुल विनियोजनको झण्डै 55% हो। कोविड 19 महामारीको विषम परिस्थितिबीच हालसम्मको राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको अर्थ मन्त्रालयले जनाएको छ। नेपाल सरकारलाई हरित वातावरण कोषले 2 अर्ब 55 करोड़ रूपियाँ बराबरको अनुदान सहायता प्रदान गर्ने भएको छ। कोषले नेपालमा पहिलो पटक उपलब्ध गराएको अनुदान सहयोग वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र प्रकृति संरक्षण कोष मार्फत आयोजना कार्यान्वयनमा खर्च गरिने अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुख एवं सहसचिव ईश्वरी प्रसाद अरियालले जानकारी दिनुभयो।
प्राप्त भएको अनुदान सहायताले तराईका 22 जिल्लाहरूमा रहेका गुइठा र दाउराबाट चाहिँ बढ्ने चाहिँ जुन हामीले खाना पकाउने प्रयोग गर्छौं त्यसलाई चाहिँ इलेक्ट्रिक रूपमा अब क्लिन कुकिङ सोल्युसन टेक्नोलोजी मार्फत चाहिँ त्यसलाई चाहिँ परिवर्तन गर्ने लक्ष्य राखेको छ। यसबाट चाहिँ ग्रीन हाउस इसनमा कमी आउने विश्वास गर्न सकिन्छ। अब यसबाट चाहिँ 1 मिलियन हाउस होल्डले यसबाट फाइदा पाउने विश्वास गर्न सकिन्छ र लगभग 5 लाख इलेक्ट्रिक स्टोभहरू चाहिँ त्यसमा जडान हुन्छन् र लगभग 10,000 बायोग्यास प्लान्टहरू तोकिएका क्षेत्रहरूमा जडान भई त्यहाँका उपभोक्ताहरूले गुइठा र दाउराबाट जुन क्लाइमेट चेन्जलाई असर परेको छ त्यसबाट रिड्युस गर्नलाई मदत पुग्ने देखिन्छ।
प्राप्त सहयोग तराईका 22 जिल्लामा धुवा रहित चुलो प्रवर्धनका साथै 5 लाख भन्दा बढ़ी विद्युतीय चुलो र 10,000 बायोग्यास प्लान्ट निर्माणमा खर्च गरिने सहसचिव अरियालले बताउनुभयो। आयोजना कार्यान्वयनका लागि कोषले उपलब्ध गराउने अनुदानमा नेपाल सरकार र सम्बन्धित स्थानीय तहले अनुदान रकम थप गरी 5 अर्ब रूपियाँ पुर्याइनेछ। सहयोग सम्बन्धी सम्झौतामा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारी र हरित वातावरण कोषका भेरोनिक गल्मेजले हस्ताक्षर गर्नुभयो।
अच्युत अर्याल, अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदली रही, पहाड़ी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 90%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:19 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदको दुवै सदनबाट पारित 13 विधेयक प्रमाणीकरण, प्रतिनिधि सभाको उपसभामुखमा नेपाली कंग्रेसकी सांसद पुष्पा भूषाल निर्वाचित, संसदलाई जनमुखी बनाउने प्रतिबद्धता, संक्रमणकालीन न्यायसँग जोड़िएको कानून संशोधन गर्ने 5 दलीय सत्ता गठबन्धन बीच सहमतिमै नागरिकता सम्बन्धी विधेयक पारित गर्ने गठबन्धनको निष्कर्ष, भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राजनैतिक भेटघाटमा आफ्नो भारत भ्रमण राजनैतिक र सद्भावना भ्रमण रहेको उहाँको भनाई, र श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमासिंघे अन्तरिम राष्ट्रपति चयन। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।